नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी भोजेन्द्र बस्नेतसँगै दिपाती मल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
आज 2077 साल माघ 6 गते मंगलबार, पुष शुक्ल पक्षको षष्ठी तिथि, सन् 2021 जनवरी 19 तारिक।
काया कैरनको साथमा करेन्ट मसला र करेन्ट चिया,
स्वादको झट्का।
रेडियो कैलाली 103.7 मेगाहर्ज 9 वर्ष पूरा भई 10 वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सव मनाइरहेको रेडियो कैलालीलाई बधाई तथा शुभकामना दिँदै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कोरोनाका कारण थप 12 लाख नेपाली गरिबीको रेखा मुनि, 68 लाख नागरिक पोसिलो खाना, शिक्षा र स्वास्थ्य लगायतका लागि खर्च गर्न नसक्ने अवस्थामा।
सम्झौताको समय सकिँदा उखु किसानको 19 करोड भन्दा धेरै रूपियाँ भुक्तानी हुनै बाँकी, उद्योग मन्त्रालयका कर्मचारीले फोन उठाउनै छाडेका किसानको गुनासो।
समस्यामा परेका विदेशी र आफन्तका लागि 39 जिल्लाका 156 पालिकामा मनोपरामर्श कार्यक्रम शुरू, उनीहरू भन्छन् परामर्श पाएपछि आत्मबल बढ्यो।
कोरोना विरुद्धको खोपको असमान वितरणले विश्वमा थप विपत्ति निम्तने डब्ल्यूएचओको चेतावनी। गरीब देशका जोखिम वर्ग भन्दा धनी देशका युवाले पहिले खोप पाउनु उचित नभएको प्रतिक्रिया।
र प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज लुम्बिनी र प्रदेश दुई तथा गण्डकी र कर्णाली खेल्दै।
एफआई टेक्नोलोजीको लिडर यामाहा प्रस्तुत गर्दछ अल न्यू रेजियर 125 FI। यसमा छ फास्टेस्ट पिकअप, हाइएस्ट माइलेज र अन्य कुनै स्कुटरमा नभएको एक्सक्लुसिभ फिचर्सहरू, जुन तपाईँले पाउनुहुनेछ 49,900 लोएस्ट डाउन पेमेन्टमा, त्यो पनि इन्स्योरेन्स र अन्य सबै खर्च सहित।
नमस्कार, म आशुतोष लोहनी एन आइ एम एन इन्जिनियरिङ स्टुडेन्ट। व्यस्त सडकमा स्कुटर चलाउँदा बेला बेला रोक्नुपर्ने र पिकअप लिइराख्नुपर्ने भएकोले फास्टेस्ट पिकअप भएको यमाहा रेजियर 125 FI नै रोजी।
नमस्ते, म ज्ञानेन्द्र स्वार, प्रोफेसन वाइज आई एम अ डक्टर। रेजियरमा जाममा 5 सेकेन्ड भन्दा बढी रोक्यो भने इन्जिन आफै बन्द हुन्छ, एक्सिलेटर लिँदा आफै स्टार्ट हुन्छ। यो फिचरले मेरो राइड साह्रै सजिलो बनाएको छ।
नमस्ते, म प्रियस लोनी एन्ड आई एम अ मेडिकल स्टुडेन्ट। मैले मेरो पुरानो स्कुटरसँग एक्सचेन्ज गरेर रेजियर 125 लिएको, यसले गर्दा मलाई हरेक महिना कम्तीमा पनि 1,000 रुपियाँ बचत भइरहेको छ।
नमस्कार, म जगन्नाथ आचार्य, म एनजिओमा काम गर्छु। मलाई रेजियरको फाइनेन्स स्किम एकदम मन पर्यो, जम्मा 50,000 स्कुटर चल्न पाएँ।
छैन त गजब, कार्बोरेटर छाडौँ, FI चढौँ। यस यामाहा।
थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामशाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
खोज सम्बन्ध, खोज नाता आफ्नाको बीच, खोजन साथ।
संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल, आफ्नो त यही यति कार्पेट नै हो, यो बाहेक को नै छ र मेरो आफ्नो।
विगत 30 वर्षदेखि तपाईँको जीवनलाई खुसी र रङ्गीन बनाउँदै आइरहेको नेपालकै पहिलो र उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादित, वर्षौंसम्म टिक्ने उच्च गुणस्तरीय यति कार्पेट नेपालकै सबैभन्दा ठुलो, अब अझ अत्याधुनिक अनि अनेकौं आकर्षक रंग तथा डिजाइनहरू।
अनि आज कहाँ पुगेर आउनु भयो?
हजुर हजुरबा, आज एउटा कथा सुनाउनु न।
ओ प्लीज हजुरबा सुनाउनुस् न प्लीज।
हे, विगत 3 दशकदेखिको सुमधुर साथ, सुन्दरै सुन्दर, अलवेज सुन्दर यति कार्पेट किन्दा पछाडि सुन्दरको लोगो हेर्न नभुल्नु होला। यति कार्पेट, हाम्रो संस्कृति।
काया कैरनमा अब खबरको सिलसिला। कोभिड 19 महामारीले थप 12 लाख नेपाली गरिबीको रेखामुनि झरेका छन्। गएको वर्षसम्म गरिबीको रेखामुनि 56 लाख नेपाली रहेकोमा अब यो संख्या 68 लाखमा पुगेको छ। पोसिलो खाना, स्वच्छ खानेपानी, आवास, शिक्षा, स्वास्थ्य र सरसफाई जस्ता आधारभूत आवश्यकताहरू पनि पूरा गर्न नसक्ने नागरिकको अवस्थाले निरपेक्ष गरिबी भनिन्छ। विश्वव्यापी मान्यता अनुसार दैनिक 1.90 अमेरिकी डलर अर्थात 222 रूपियाँ अर्थात महिनामा सम्बन्धमा 6,600 रूपियाँ भन्दा पनि कम आय स्तर हुने नागरिक यो समूहमा पर्छन्। कोविड प्रभाव सम्बन्धी राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा कुल जनसंख्या 3 करोड़को थप 4% नागरिक गरिबीको रेखामुनि पुगेको निष्कर्ष निकालेको हो। यो वर्ष 6 लाख जनसंख्यालाई गरिबीको रेखामाथि ल्याउने लक्ष्य रहेकोमा उल्टै 12 लाख मानिस गरिबीको रेखामुनि पुगेका छन्। यसअघि जनसंख्याको 18.7% निरपेक्ष गरिबीको रेखामुनि थिए। तत्कालीन जनसंख्या अनुसार 56 लाख गरिबीको रेखामुनि थिए। सरकारले आर्थिक वर्ष 2076-77 16.7% झार्ने लक्ष्य निर्धारण गरेको थियो, तर यो रेखामुनि भएका नागरिकको संख्या 22.7% पुगेको छ। यससँगै अब नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकको संख्या 68 लाख पुगेको छ। राष्ट्रिय योजना आयोगका प्रवक्ता मीन बहादुर शाहीले विषम परिस्थितिमा गरिबीको रेखामुनि पुगेको नागरिकको उत्थानमा छिट्टै प्रभावकारी काम गर्न सकिने बताउनुभयो। खोप चाँडै आउँदैछ, पर्यटन र अन्य हस्पिटालिटी क्षेत्र चाँडै लयमा फर्किनेछ, उहाँले भन्नुभएको छ। त्यसले गरिबी घटाउन सहयोग पुग्नेछ। आयोगको अध्ययनले कोरोनाबाट राहत र विभिन्न क्षेत्रको पुनरुत्थानका लागि 6,65,7 करोड़ रूपियाँ लागत आवश्यक पनि देखाएको छ। विभिन्न 5 क्षेत्रका लागि यो रकम आवश्यक पर्ने योजना आयोगको अध्ययनले देखाएको छ। आयोगले यो लागत अनुमानलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा विभाजन गरेको छ। अल्पकालका लागि 2,42,4 करोड़, मध्यकालका लागि 2,87,24 करोड़ र दीर्घकालका लागि 1,35,79 करोड़ रूपियाँ आवश्यक पर्ने उल्लेख गरिएको छ। यो लगानी भयो भने अर्थतन्त्र चाँडै ट्र्याकमा आउने आयोगका प्रवक्ता शाहीको भनाइ छ। कोविड 19ले थप 12 लाख नेपाली गरिबीको रेखामुनि आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
नेपालमा 3 जनामा कोरोना भाइरसको नयाँ प्रकार अर्थात यूके भेरिएन्ट भेटिएको औपचारिक पुष्टि भए पनि जनस्तरमा यसको परीक्षणका लागि यथोचित तयारी गरिएको छैन। पुष पहिलो हप्ता बेलायतबाट फर्केका 3 जनामा कोरोनाको यूके भेरिएन्ट संक्रमण रहे नरहेको पुष्टि गर्न स्वाबको नमूना हङकङ पठाएर गरिएको थियो। सामान्य रूपमा यो नयाँ भेरिएन्ट पत्ता लगाउन शंका लागेका व्यक्तिको पीसीआर गर्दा भाइरसका अन्य जीनका साथै मुख्य रूपमा यस जीनलाई लक्षित गरेर परीक्षण गर्नुपर्छ। अन्य जीन पोजिटिभ तर यस जिन नेगेटिभ देखियो भने त्यसमा यूके भेरिएन्ट भएको आशंका गरिन्छ। यसको पुष्टि गर्न भने जिनोम सिक्वेन्सिङ पनि आवश्यक पर्छ। बेलायतबाट फर्केका 6 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरूको स्वाबको नमूनामा यस जिनलाई लक्षित गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएलमा पीसीआर परीक्षण गरिएको थियो। सो परीक्षणमा 3 नमूनामा यस जिन नेगेटिभ रहेको पाइएको थियो। त्यसपछि उनीहरूमा यूके भेरिएन्ट रहेको आशंका गर्दै नमूना हङकङ पठाइएको थियो। एनपीएचएलका प्रमुख डाक्टर रुना झाले यूके भेरिएन्ट नेपालमा भेटिए पनि आत्तिनुपर्ने अवस्था भने रहेको बताउनुभयो। नेपालमा कोरोना भाइरसको एसजीनले लक्षित गरी टेकुमा रहेको एनपीएचएलमा मात्रै परीक्षण सम्भव छ। अहिले देशभरका 82 प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुँदै आएको छ। डाक्टर झाका अनुसार एसजीन परीक्षण गर्ने भनेर आत्तिनुपर्ने अवस्था छैन। यूके भेरिएन्ट, ब्राजिल भेरिएन्ट, नेपाली भेरिएन्ट सबै छ होला, पत्ता लगाए भने हुन्छ। जुनसुकै नयाँ भेरिएन्ट आए पनि आखिर अपनाउनु पर्ने जनस्वास्थ्यका उपायहरू एउटै भएकोले गर्दा यो नयाँ प्रकारबाट आत्तिनु नपर्ने डाक्टर झाले बताउनुभयो। यसैबीच बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबाट 3 जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएसँगै थप सतर्कता अप्नाउन पनि मन्त्रालयले जोड़ दिएको छ। नेपालमा हिजो 3 जनामा नयाँ किसिमको भाइरस पुष्टि भएको हो।
सरकार र उखु किसानबीच भएको सहमतिको समय सकिँदा 19,20,00,000 रूपियाँ भुक्तानी हुन बाँकी रहेको पाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई बुझाएको विवरण अनुसार उखु उद्योगीले 70,58,00,000 रूपियाँ मध्ये 51,38,00,000 रूपियाँ मात्रै भुक्तानी गरेका छन्। हिजो दिउँसोसम्मको तथ्याङ्क अनुसार उद्योगीहरूले 51,38,00,000 रूपियाँ वितरण गरेका छन्। त्यो भनेको 72.79% मात्रै हो। गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले भन्नुभयो, अब 19,20,00,000 रूपियाँ वितर हुन बाँकी देखिएको छ। झण्डै 16 दिनसम्मको आन्दोलनपछि सरकार र उखु किसानबीच 4 बुँदे सहमति भएको थियो। उखुको बक्योदा रकम माग्दै मंगिर 28 गतेदेखि माइती घर मण्डलामा आन्दोलनरत उखु किसानले पुस 13 गते सरकारसँग सहमति गरेका थिए। सम्झौता पत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले किसानलाई भुक्तानी गर्नुपर्ने बक्योदा रकम सम्बन्धी उद्योगबाट 21 दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख गरिएको छ। समयको अवधि हिजो सकिएको छ। यसअघि 2076 साल पुस 18 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टकी उपस्थितिमा उखु किसान बीच सहमति भएको थियो। सहमति अनुसार सबै बक्युदा रकम चिनी उद्योगीले 2076 साल माघ 7 गते भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन मन्त्रालयले समन्वय र सहजीकरण गर्ने सहमति पनि जनाएको थियो। मन्त्रीको उपस्थितिमा गरिएको सहमतिमा भुक्तानी पाउनेमा विश्वस्त किसानले त्यति बेला पनि धोका पाएका थिए। दोस्रो पटकको सहमतिमा सचिव उपस्थित भए पनि भुक्तानी पूरा पाउनेमा अन्यल नै थियो, विश्वास लागेको थिएन। उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले भन्नुभयो, अहिले त्यही भयो। भुक्तानीका विषयमा उद्योग मन्त्रालयमा सम्पर्क गर्न खोज्दा कर्मचारीले फोन समेत नउठाएको उहाँको गुनासो छ। उद्योगीहरूले कुन किसानलाई कति भुक्तानी गरे मन्त्रालयले रेकर्ड नदिएको पनि उहाँले बताउनु भएको छ। उखु किसानले यसपालि पनि धोका पाएका छन्। आजका सबैजसो पत्र पत्रिकामा यो खबर छापिएको छ। तपाईं काया कैरन सुन्दै हुनुहुन्छ। काया कैरनमा विदेशमा गएपछि समस्यामा परेकाहरूका लागि 39 जिल्लाका 156 पालिकामा मनोपरामर्श कार्यक्रम शुरू भएको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सीटीभीटी राष्ट्रिय सिप परीक्षण समिति एनएसटीभीले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो इभेन्ट 2 को सहयोगमा सहुलियत शुल्कमा सिप परीक्षणका लागि आवेदन आह्वान गरेको छ।
यस सम्बन्धी थप जानकारीका लागि पुस 12 गतेको गोरखापत्र दैनिक वा सिटिईभीटी को वेबसाइट www.citeevt.org.np वा एनएसटीबी को वेबसाइट www.nstb.org.np तथा इभेन्ट 2 परियोजनाको वेबसाइट www.event.gov.np मा हेर्नुहुन तथा मोबाइल नम्बर 98511-63964 मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
सुरक्षित र समृद्ध होस् जिन्दगीको सेरो फेरो
भोलिको लागि सोच्नुपर्ने कर्तव्य हो तिम्रो मेरो
दुःख हुन भोलिलाई बीमा गरौ है नेशनल लाइफ इन्स्योरेन्स।
विगत 33 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक प्रबर्धक रहेको नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
क्षयरोग सम्बन्धी अत्यन्त जरुरी सूचना।
2 हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको प्रमुख लक्षण हो।
साँझपख हल्का ज्वरो आउनु,
खकारमा रगत देखिनु,
खान मन नलाग्नु,
दुब्लाउँदै जानु अन्य लक्षणहरू हुन्।
यदि कसैलाई त्यस्ता लक्षणहरू देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई खकार जाँच गराउन।
क्षयरोगको जाँच तथा औषधिहरू स्वास्थ्य संस्थाहरूबाट निशुल्क पाइन्छ।
तपाईँलाई जीर्ण क्षयरोग पनि लागेको हुन सक्छ, त्यसको उपचार नेपालमा निशुल्क उपलब्ध छ। क्षयरोग नियमित उपचारले निको हुन्छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ठिमी भक्तपुर तथा सेभ द चिल्ड्रेन ग्लोबल फन्ड कार्यक्रमद्वारा जनहितमा जारी।
विदेशबाट आइएमई गरेको पैसा सिधै तपाईँको मोबाइलमा लिन मिल्छ। अहिलेको अवस्थामा बाहिर गएर पैसा निकाल्न त्यति सजिलो छैन,
त्यसैले आफ्नो मोबाइल निकाल्नुहोस्, आइएमई पे डाउनलोड गर्नुहोस् अनि घर बसी बसी आफ्नो रकम प्राप्त गर्नुहोस्।
विदेशबाट आइएमई गरेको रकम प्राप्त गर्न आफ्नो मोबाइल फोनमा आइएमई पे डाउनलोड गर्नुहोस्।
अब आइएमई गरौँ,
आइएमई पे मा प्राप्त गरौँ
सजिलै।
उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। काया कैरनमा यतिन्जेल हामीले कोरोनाका कारण थप 12 लाख नेपाली गरिबीको रेखा मुनि, 68 लाख नागरिक पोसिलो खाना, शिक्षा र स्वास्थ्य लगायतका लागि खर्च गर्न नसक्ने अवस्थामा सम्झौताको समय सकिँदा उखु किसानको 19 करोड़ भन्दा धेरै रूपियाँ भुक्तानी हुने बाँकी, नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रकार पुष्टि, सचेत रहन विज्ञको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। नेपाल ऑयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 2-2 रूपियाँले बढ़ाएको छ। गैरातीदेखि लागू हुने गरी मूल्य बढ़ेको हो। पेट्रोल 110 रुपियाँ र डिजल तथा मट्टीतेल समान 93 रुपियाँ प्रति लिटर पुगेको छ। ऐल निगमका प्रवक्ता विनित मणि उपाध्यायले पछिल्लो डेढ महिनामा इण्डियन ऑयल कर्पोरेशन आईओसीबाट मूल्य बढेर आएकोले मूल्य बढाउनु परेको बताउनुभयो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागेपछि निगमले मूल्य बढाएको उहाँको भनाइ छ। इण्डियन ऑयल कर्पोरेशन आईओसीले जनवरी 15 तारिकमा पठाएको नयाँ मूल्य अनुसार निगमलाई आधा महिनामै 67 करोड़ नोक्सानी हुने देखिएपछि मूल्य बढेको हो। निगमका प्रवक्ता विनित मणि उपाध्यायले मूल्य बढाउँदा पनि निगमलाई आधा महिनाको घाटा 50 करोड़ रुपियाँ रहेको बताउनुभयो। उहाँका अनुसार अहिले पनि निगमलाई पेट्रोल लिटरमा 5 रुपियाँ 34 पैसा र डिजलमा 2 रुपियाँ 96 पैसा नोक्सानी रहेको छ।
एउटा निर्माण कम्पनी र सप्लायर्स कालो सूचीमा परेका छन्। निर्माणको ठेक्का लिएर समयमै काम नसक्ने, ठेक्का हत्याउन बैंक ग्यारेन्टीको नक्कली कागज पत्र बनाउने, समयमै सामग्री खरिद गर्न नसक्ने लगायत गलत काम गर्ने निर्माण कम्पनी र सप्लायर्स कालो सूचीमा रहेका सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ। साउन महिना यता मात्र 24 वटालाई कालो सूचीमा राखिएको कार्यालयका कानून शाखा निर्देशक राजेश कुमार थापाले बताउनुभयो। कालो सूचीमा राख्न भन्दै थप 69 वटा निर्माण कम्पनी र सप्लायर्सको नाम सिफारिश आएको छ। साउन महिना यता कालो सूचीमा पर्नेमा लकडाउनका बेला माल सामान खरिद गर्न नसकेका र रुग्न ठेक्कालाई म्याद थपे पनि काम नसकिएका छन् थापाले भन्नुभएको छ। त्यस्तालाई नियम अनुसार कम्तीमा 1-3 वर्षसम्म कालो सूचीमा राखिएको छ। ठेक्कामा बिडरको धेरै कमजोरी भएकाले 2-3 वर्षसम्म कालो सूचीको समय तोकिएको छ।
कमाउन परदेश पुगेका सबैलाई भने जस्तो हुँदैन, कतिपय समस्या र पीड़ा लिएर फर्कन्छन्। परदेशको दुःख पीर र हैरानीले कतिलाई मनको रोगी पनि बनाउँछ। कमाउन गएकाहरू मनको रोगी भएर फर्किँदा परदेशी र परिवार दुवैको विचल्ली हुन्छ। त्यति बेला उनीहरूको साथमा न सरकार हुन्छ न त समाज। यस्तै समस्यामा परेका परदेशी र परिवारका लागि सुरक्षित आप्रवासन परियोजना सामीले देशका 156 वटा पालिकाहरूसँग सहकार्य गरेर मनोपरामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ। परदेशी र तिनका परिवारका लागि निशुल्क रूपमा सञ्चालित यो कार्यक्रममा सहभागी भएपछि मनोसामाजिक समस्या भएका धेरैको आत्मबल बढेको छ भने कतिपयले त जीविकोपार्जनका लागि व्यवसाय समेत थालेका छन्। यस्तै परदेशी र परिवारका कथा व्यथासहित सञ्जिता देवकोटा।
चिन्ता मेरी लगी ढेरिया भेद तक मैं मैडम रोते रहा एकदम कोई से बात करा हूँ मेरे पहले से आंसू आ जाता पर मैं इतो अपने पत्थर को दिल रखे हूँ अपने इतो पोड़ो दिल करके मैं अपने घर में बैठा था इतो मुझे दुख भयो ढेरी दुख भयो।
पुसको अंतिम साता कैलालीलाई हुसुले ढपक्कै छोपेको छ। दिउँसो हुँदा पनि घामको मुख देख्न नपाउँदा लगलगी काप्दै टोलाइरहनु भएको छ मुहना। छोरो परदेश नजाँदासम्म उहाँको जीवन खुलेको आकाश जस्तै सुन्दर र सफा थियो। तर जब बुहारी र नातिनी उहाँको काखमा छाडेर छोरा मलेसिया गए तब सबै कुरा एकाएक फेरियो। मोहनाको काँधमा पीर चिन्ता र तनाव थपियो। कमाउन गएका श्रीमान मलेसियाबाट बाकसमा फर्कँदा धादिङकी यशोदालाई पनि यस्तै भयो। पहिले उहाँ एक्लै बस्नुहुन्थ्यो, रुनुहुन्थ्यो, टोलाउनुहुन्थ्यो, खाना पनि खानुहुन्नथ्यो। कसैले बोलाएमा, कसैले केही कुरा सोधेमा झर्कनुहुन्थ्यो। जुन बेला उहाँलाई श्रीमानको मृत्युले मानसिक रोगको शिकार बनाएको थियो त्यही बेला सामी परियोजनाको सहयोगमा नीलकण्ठ नगरपालिकाद्वारा सञ्चालित मनोपरामर्श कार्यक्रममा सहभागी हुनुभयो। विभिन्न चरणको परामर्शपछि अहिले उहाँको मन फेरिएको छ। पीडामा पनि अघि बढ्न सिकेर व्यवसाय थाल्नु भएको छ।
अहिले चाहिँ म त्यो सम्झिन्न, त्यो बितेको कुराहरूलाई सम्झिन्न। धेरै हिकमा जुटाएको छु, अब मेरो त खर्च धेरै आउँछ, बाबुलाई पैसै पैसाले बचाउनु पर्छ अनि मैले केही गर्नुपर्छ भनेर पहिला थोरै कुखुरा पाल्थेँ, 100-150 कुखुरा पाल्थेँ अनि यताउति गर्थेँ। अहिले ठुलो फर्म बनाएको छु, 500 कुखुरा जाने फर्म बनाएको छु, मासु पसालहरू बनाएको छु, मासुहरू काटेर बेच्छु, यताउति सानो किराना पसल जस्तै चाहिने चिजहरू राखेर यताउति अहिले चाहिँ त्यही बच्चाहरूसँग बोलिन्छु।
सामी परियोजना अन्तर्गत अहिले देशको 39 जिल्लाका 156 पालिकामा मनोपरामर्श कार्यक्रम सञ्चालन भइरहेको छ। परदेशी र तिनका परिवार लक्षित यो कार्यक्रम मार्फत निशुल्क रूपमा मनोपरामर्श प्रदान गरिन्छ। मनोपरामर्शकर्ताहरूले गोपनीयताको ख्याल गर्दै गाउँघरमै पुगेर परामर्श प्रदान गर्ने बताउनुहुन्छ सामी परियोजना की आप्रवासी स्रोत केन्द्र तथा मनोपरामर्श कार्यक्रम संयोजक रोनी प्रधान
धेरैचोटि घरमा गएर उहाँहरूले चाहिँ काउन्सिलिङ गरेर उहाँहरूको अप्ठ्यारोलाई चाहिँ कमी गर्न सहज महसुस गराउन चाहिँ सहयोग गर्नुहुन्छ। घर घरमै गएर उहाँहरूले चाहिँ मनोसामाजिक परामर्श दिने काम गर्नुहुन्छ।
वैदेशिक रोजगार बोर्डले पनि मानसिक समस्या भएका परदेशी र तिनका परिवारका लागि मनोपरामर्श कार्यक्रम ल्याउन कार्यविधि बनाएको छ। कार्यविधि श्रम मन्त्रालयबाट स्वीकृत हुनासाथ यो कार्यक्रम अघि बढाउने बोर्डको दावी छ। स्वास्थ्य मन्त्रालयले भने परदेशी र तिनका परिवारका लागि यस्ता कार्यक्रम ल्याउन सकेको छैन। सरकार आफैले यो काम गर्न नसके पनि विभिन्न संघ संस्थाको साथ र सहयोगमा मनोसामाजिक परामर्श दिने काम भइरहेको छ भन्नुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेल।
हामीसँग सरकारी लेभलमा आफ्नो म्यान पावर नभएको हुनाले कहिलेकाहीँ हामीले उहाँहरूको म्यान पावर काउन्सिलिङ गर्ने साथीहरू उहाँबाट लिनुपर्ने हुन्छ। त्यस्तो लिएर पनि हामीले यसलाई तलसम्म पुर्याइरहेका छौँ।
मानसिक समस्या भोगिरहेका परदेशी र उनीहरूका परिवारका कथा व्यथासँगै यसलाई कम गर्न सामीले गरिरहेको मनोपरामर्श कार्यक्रमको बारेमा विस्तृतमा थाहा पाउन अहिले बिहान 8:20 प्रसारण हुने कार्यक्रम देश परदेश सुन्न नभुल्नुहोला।
तपाई अहिले सुन्दै हुनुहुन्छ काया कैरन। हामीसँग मेरो पनि भन्नु छ र कार्टुनसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
साइकलमा यात्रा गरौं, स्वास्थ्य र पैसा दुवैको बचत गरौं।
सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
हामी सबै समान हौ, फरक मात्र एचआईभी संक्रमणको हो।
हाम्रो पनि अधिकार सुनिश्चित हुनु पर्छ, संक्रमित पनि भेदभाव नगरौं।
हामी पनि बाँचेका छौ रोगसँग लड्दै भिड्दै।
व्यक्तिगत स्वतन्त्रता सबैको हुन्छ, सम्मान गरौं सबैलाई।
एचआईभी संक्रमितलाई माया गरौं, समान व्यवहार गरौं।
स्पर्श नेपाल।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282 42 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
सी धाकुरा प्रष्ट विचार काठमाडौँमा 90 MHz उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
अब बाँकी खबर। राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनु भएको छ। राष्ट्रपति भवनमा हिजो निर्वाचन आयोगको वार्षिक प्रतिवेदन 2076-77 बुझ्दै उहाँले तोकेको समयमै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन आवश्यक रहेको बताउनु भएको हो। स्वतन्त्र, निष्पक्ष र विश्वसनीय, मितवै र भयरहित निर्वाचनको लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा सशक्त आवाज उठाउँदै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उहाँकै निवास बोहराटारमा भेटेर अदालतलाई जोडेर निर्वाचनको विरोधमा नउभिन आग्रह गर्नुभएको छ। पौडेलसँग झण्डै एक घण्टा कुराकानी गरेपछि देवालले केन्द्रीय कार्य समितिको बैठक समेत 13 गतेलाई सार्नु भएको छ। यसअघि पुस 27 गति बस्ने बैठक माघ 6 गतेका आजका लागि बोलाइएको थियो। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको मुद्दा सुनवाई भइरहेका बेला प्रश्न उठ्न सक्ने भन्दै पार्टीको बैठक सारिएको एक केन्द्रीय सदस्यले बताएका छन्। पछिल्लो दिनमा पार्टी नेतृत्वको भूमिकाको समेत चर्को आलोचना गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा बोल्दै आउनुभएका पौडेललाई देउवालले न्यूट्रल राख्ने प्रयास गर्नुभएको हो। यसअघि महामन्त्री शशांक कोइरालालाई भेटेर पनि देउवालले दुईपटक निवासमै बोलाएर निर्वाचनको विरोध नगर्न आग्रह गर्नुभएको थियो। यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ। पार्टीको विधान विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाइएको प्रचण्ड नेपाल समूहले पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको पत्र बालुवाटारमा बुझाएको दाहाल नेपाल समूहका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
हुम्लाको सिमकोट गाउँपालिकाले बाल विवाह न्यूनीकरणका लागि पुजारी र धामी झाँक्रीलाई चेतनामूलक प्रशिक्षण दिएको छ। अहिलेको अवस्थामा पनि बाल विवाह नरोकिएको भन्दै धामी झाँक्री मार्फत त्यस विरूद्ध जनचेतना जगाउन सकिने भन्दै उनीहरूलाई अभिमुखीकरण तालिम दिएको हो। बाल विवाह गर्दाका बेफाइदा र नगर्दाका फाइदाका बारेमा जानकारी पाएपछि कार्यक्रममा उपस्थित सबै धामी झाँक्रीले त्यस विरूद्ध परिचालन हुने प्रतिबद्धता पनि जनाएका सिमकोट गाउँपालिका पाँचका मस्टो देवताका धामी पिटके रोकायाले बताउनुभयो। हुम्लामा अहिले पनि धामी झाँक्रीमाथि बढ़ी विश्वास गर्ने गरिन्छ।
नेपालमा 5G भित्राउन भइरहेको तयारीबारे आएका विचार र प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छमा समेटेका छौं। अन्जु गौतम निरौलाको प्रतिक्रिया छ, नेटवर्क कम्पनीले नागरिकलाई कम एमबीपीएसको इन्टरनेट छाडेर वाइफाई त चल्दैन, नमस्ते र एनसेलको नेट स्थिर छैन, अहिलेको 4G प्रभावशाली बनाउनुहोस्, बरू वातावरणमा पार्ने असर कम हुन्छ। बसन्त जोशी लेख्नुहुन्छ, 2G त चल्दैन हाम्रोतिर अनि 5G को कुरा गर्छन् सिंहदरबारमा। दिनेश बोहरा गुनासो पोख्तै लेख्नुहुन्छ, हाम्रो गाउँमा राम्रोसँग फोन त लाग्दैन, के को 5G हो। लक्ष्मण बहादुर सुनार लेख्नुहुन्छ, नेपालमा धेरैजसो ठाउँमा मोबाइलले राम्रोसँग नेटवर्क नै दिँदैन, नेटवर्क खोज्नको लागि मोबाइल समातेर खुल्ला ठाउँमा जानुपर्छ। कैलाली जिल्ला जोशीपुर पालिका 6 वडामा रहेको मेरो घरभित्र मोबाइल राखेको छ भने इमर्जेन्सी कल वानली भनेर आउँछ। 3G 4G को लागि बजारतिर जानुपर्छ, यो समस्या हाम्रो गाउँका मानिसले भोग्दै आएका छन्, यसमा सम्बन्धित निकायको ध्यान जाओस्। मोतीराज हमालको प्रतिक्रिया छ, अहिले 4G गतिलो चल्ने बनाऊ अनि गाउँघर जताततै फोन लाग्ने बनाऊ, अनावश्यक नागरिक ठग्ने काम गर्नु हुँदैन। विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफ्नो आवाजमा आफ्नो भनाई राख्न चाहनुहुन्छ भने उज्यालोको आइभीआर नम्बर 1660015566 बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी राधा ढुङ्गाना। अब विदेशका खबर, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना विरूद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलताको नजिक रहेको चेतावनी दिएको छ। डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेसियसले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्ताउने बताउनु भएको बीबीसीले जनाएको छ। उहाँले गरीब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरूले पहिले खोप पाउनु उचित नहुने बताउनुभयो। अहिलेसम्म विश्वमा 3,90,00,000 डोज खोप दिएको र त्यो 49 धनी देशका मानिसले पाएको भन्दै प्रमुख गेब्रेसियसले यसबाट थप चुनौतीहरू आएको बताउनुभयो। अहिलेसम्म चीन, भारत, रूस, बेलायत र अमेरिकाले कोरोना विरूद्धको खोप विकास गरिरहेका छन्। यी सबै देशहरूले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन्। कोरोना विरूद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरीब देशले चुकाउनु पर्ने भन्दै डब्ल्यूएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन बढ्ने र प्रतिबन्धहरूका कारण आर्थिक समस्या डरलाग्दो हुने चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनले विश्वमा खोपको बाँडफाँड गर्न यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि प्रतिबद्धता आह्वान गरेको छ, जुन कार्यक्रम अर्को महिना शुरू हुनेछ। डब्ल्यूएचओले आगामी अप्रेल 7 तारीखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशहरूमा खोप अभियान शुरू भएको हुने अपेक्षा गरेको छ, तर महामारी र खोपको असमानताका कारण अवस्था चुनौतीपूर्ण हुन सक्ने प्रमुख गेब्रेसियसले बताउनु भएको बीबीसीले जनाएको छ।
अब खेल खबर। प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी र प्रदेश दुई खेल्नेछन्। यस्तै काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा गण्डकी र कर्णाली प्रदेश खेल्दैछन्। दुवै खेल बिहान 9 बजे हुनेछ। प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा बागमती र गण्डकी प्रदेश विजयी भएका छन्। अब केही खबर संक्षेपमा। काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ। तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो।
खोटाङमा अलैँचीबाट झण्डै 5 करोड़ रुपियाँ भित्रिएको छ। यो वर्ष उत्पादन भएको अलैँची निकास हुँदा 4,69,37,000 रुपियाँ कारोबार भएको हो।
काया कैरनमा अब उखानको पालो।
भकारीमा धान भए भातको के दुःख।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको काया कैरन सक्नु अघि मुख्य खबर फेरि एकपटक।
कोरोनाका कारण थप 12 लाख नेपाली गरिबीको रेखामुनि। 68 लाख नागरिक पोसिलो खाना, शिक्षा र स्वास्थ्य लगायतका लागि खर्च गर्न नसक्ने अवस्थामा।
विदेश गएर समस्यामा परेकाहरूका लागि 39 जिल्लाका 156 पालिकामा मनोपरामर्श कार्यक्रम शुरू। उनीहरू भन्छन् परामर्श पाएपछि आत्मबल बढ्यो।
सम्झौताको समय सकिँदा उख किसानको 19 करोड़ भन्दा धेरै रूपियाँ भुक्तानी हुने बाँकी। उद्योग मन्त्रालयका कर्मचारीले फोन उठाउनै छाडेका विभाग किसानको गुनासो।
कोरोना विरूद्धको खोपको असमान वितरणले विश्वमा थप विपत्ति निम्तने डब्ल्यूएचओको चेतावनी। गरीब देशका जोखिम वर्ग भन्दा धनी देशका युवाले पहिले खोप पाउनु उचित नभएको प्रतिक्रिया।
र प्रधानमन्त्री कप पुरूष क्रिकेटमा आज लुम्बिनी र प्रदेश दुई तथा गण्डकी र कर्णाली खेल्दै।
अब कार्टुन। आज हामीले गजब छबा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। आजको कार्टुनले कोरोना रोकथाममा भइरहेको उदासीनलाई व्यङ्ग्य गर्न खोजेको छ। नागरिकले पाएका दुःख पीड़ा सरकारले देखेको छैन। यहाँ प्रधानमन्त्री केपी शर्मा ओली जस्ता व्यक्ति छन्। मुखको साटो, आँखामा मास्क लगाएर आनन्दले बसेका उनलाई छेउमै रहेका सहयोगी जस्ता देखिने व्यक्ति भन्दैछन्। नयाँ खालको कोरोना भेटियो भन्छन्। अब त यो पुरानै खालको सतर्कताले के पुग्ला र प्रधानमन्त्रीज्यू। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी मनोज विष्टसँगै भोजेन्द्र बस्नेत र दिपाती मल्सिना विदा माग्छौ। कायाकैरन सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो मोबाइल र अनलाइनमा प्रसारण भइरहेका रेडियो र अनलाइनका सामग्री भाइबरमा पनि उपलब्ध छन्। कोरोनाको जोखिम कायमै रहेकाले घर बाहिर निस्कँदा मास्क लगाउन र भौतिक दूरीको ख्याल गर्न नबिर्सौं। नमस्कार।